پھر ایک اور منظر بتایا, وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ, اور یہ چیز بھی یاد کیجئے جب بلند کر رہے تھے ابراہیم علیہ السلام القواعد بنیادوں کو, من البیت بیت اللہ کی, وَإِسْمَعِيلُ اور اسماعیل علیہ السلام. قواعد کس کی جمع ہے؟ قاعدہ کی, ٹھیک ہے. قاعدہ کہتے ہیں بنیاد کو, فاؤنڈیشن کو. کوئی بھی بلڈنگ آپ بنائیں تو اس کی فاؤنڈیشن جب بنتی ہے تو وہ ہوتی ہے قاعدہ, اور اس کی جمع ہے قواعد. اور جب وہ بلند کر رہے تھے ابراہیم علیہ السلام بنیادیں بیت اللہ کی, یعنی وہ پتھر پہ پتھر دیوار پہ رکھ کے اٹھاتے جا رہے تھے دیوار کو, اور جیسے ہی دیوار بلند ہوتی جا رہی تھی, اور اسماعیل علیہ السلام بھی, وہ بھی اپنے والد کے ساتھ اس کام کے مددگار تھے, یہ دونوں مل جل کے دیوار کو اٹھا رہے تھے. اگر والد اینٹیں رکھ رہے ہیں تو پیچھے سے بیٹا اینٹیں دے رہا ہے, اینٹیں تیار کر کے والد کو دیتا جا رہا ہے, اور والد دیوار پہ اینٹیں رکھتے جا رہے ہیں, اور اس طرح یہ دیواریں بلند ہو رہی ہیں بلند ہو رہی ہیں. تو یہ بلند ہو رہی ہیں تو اس دوران دونوں باپ بیٹا ایک دعا کرتے ہیں. اللہ نے وہ دعا مینشن کیے اس جگہ پر. یہ دیکھ لیجئے, کوئی اچھا کام ہو, نیک کام ہو, خلوص پر مبنی ہو, تو اس موقع پر بندہ اگر دعا کرے تو اللہ وہ دعا سنتا ہے. تو کیا دعا کی انہوں نے؟ کہتے ہیں ربنا تقبل منا, اے ہمارے رب تو قبول فرما لے ہم سے یہ, یعنی تیرا گھر ہے اس کو ہم بنا رہے ہیں, تھوڑی سی محنت کر رہے ہیں, ہماری خواہش ہے یہ گھر بن جائے, آباد ہو, دنیا آئے اور صرف تیری عبادت کرے. ہم بس اس کے لیے ایک تھوڑی سی کوشش کر رہے ہیں کہ کس طرح یہ گھر بن جائے, اور الحمدللہ بن رہا ہے, بس ہماری اس کوشش کو تو قبول فرما. اور پھر ساتھ کہتے ہیں انکا انت السمیع العلیم, بے شک اللہ تو سننے والا ہے, خوب سننے والا ہے. کیا؟ دعاؤں کو. تو دعاؤں کو خوب سنتا ہے, اور العلیم تو خوب جاننے والا ہے. کیا؟ نیتوں کو, یعنی دل کی نیتیں وہ بھی تو خوب جانتا ہے, اور دعائیں وہ تو خوب سنتا ہے. اس لیے اللہ ہمارا یہ عمل کیسا ہے, دل میں ہماری نیتیں کیا ہے, یہ تو علیم ہے, تو جانتا ہے. اور دعا کر رہے ہیں تو دعاؤں کو سنتا ہے, قبول کرتا ہے. مولا یہ تیرے ٹائٹل ہیں, اس لیے تو ہمیں ہمارا یہ عمل قبول فرما. اور دیکھیے اللہ بھی جانتا تھا کہ ان کا دل بڑا خالص میرے لیے بن چکا ہے, اور میرے گھر کو آباد کروانے کے لیے ان کی دعا ہے, تو میں ان کی دعا کیوں نہ سنوں. تو اللہ تعالیٰ نے وہ دعا سنی جس کے اثرات اب تک ہم دیکھ رہے ہیں, ہے کہ نہیں, کہ کس طرح اللہ تعالیٰ نے ان کی اس تعمیر کو قبول کیا ہے. آج انہی بنیادوں پہ یہ بیت اللہ کھڑا ہے, اور یہی وہ کام تھا جو ابراہیم علیہ السلام نے کیا. اللہ تعالیٰ نے اس کو ایسا قبول کیا کہ بعد والے جو آتے ہیں وہ ابراہیم علیہ السلام کو ضرور یاد کرتے ہیں. یہ خانہ کعبہ ابراہیم علیہ السلام کا بنایا ہوا, یہ بنیادیں انہی کی اٹھائی ہوئی تھیں, وہی بنیادیں ہیں جس پر یہ اس وقت بیت اللہ کھڑا ہے. بنیادوں کو نہیں چھیڑا گیا. ربنا وجعلنا مسلمین, اب یہ دعا کرنے کے بعد کہتے ہیں اے ہمارے رب, وجعلنا اور بنا تو ہمیں مسلمین, فرما بردار, لکا اپنا, اپنا فرما بردار ہمیں بنا دے, یعنی تیرا جو ہی کوئی حکم ہو یا آئے بس ہم اس پر عمل کرنے لگ جائیں, خلوص سے عمل کرنے لگ جائیں, تیرے فرما بردار بندے لگیں اور واقعی بن جائیں, کہیں کوئی نافرمانی نہ ہو. اپنی دعا یہ کرتے ہیں, حالانکہ ابراہیم علیہ السلام بڑے عظیم پیغمبر ہیں, اور بیٹا بھی باپ کے نقش قدم پہ چل رہا ہے, اور مستقبل کا وہ بھی عظیم پیغمبر ہے, مگر دونوں یہ کہتے ہیں کہ مولا تو ہمیں اپنا فرما بردار بنا دے, جو ہی تیرا حکم آئے ہم بس نہ نفع دیکھیں نہ نقصان, ہم اس کو کر لیں, بس یہ ہے فرما برداری. اسی سے مسلم ہے فرما بردار. وَمِن ذُرِّيَّتِنَا اور ہماری اولاد میں سے بھی امتم مسلمتن ایک امت فرما بردار لکھا اپنے لیے, یعنی ہمیں بھی اپنا فرما بردار بنا اور ہماری اولاد میں سے بھی ایک امت ایسی ہو جو تیری فرما بردار ہو, جس طرح ہم کہہ رہے ہیں وہ بھی ایسی کہیں, جس طرح ہم تیرے فرما بردار بن جائیں ایسے ہی وہ بھی فرما بردار بن جائیں. تو ساری اولاد کی بات نہیں کی, وَمِن ذُرِّيَّتِنَا کے الفاظ ہیں ہماری اولاد میں سے کچھ, ٹھیک ہے, ساری اولاد نہیں, کیونکہ ساری اولاد کی ضمانت تو اللہ نے پہلے نہیں دی تھی. وہاں تو یہ کہا تھا کہ تمہاری اولاد میں جو ظالم ہوں گے ان کے لیے میرا وعدہ نہیں ہے. تو اس لیے اب دعا یہ کر رہے ہیں, وَمِن ذُرِّيَّتِنَا اللہ ہماری اولاد میں سے کچھ کو ایسا بنا کہ امتن وہ ایک ایسی امت بن جائیں کہ مسلمت الک جو تیری فرما بردار بن جائیں, تیرے ماننے والے ہوں, تیری عبادت کریں اور تیرے حکم کو مان لیں. پھر اور دعا, وارینا مناسکنا اور تو دکھا ہمیں ہماری عبادت کے طریقے. مناسک منسک کی جمع ہے, یہ اسم ظرف ہے. تو منسک ظرف مکان بھی ہوتا ہے زمان بھی ہوتا ہے نا, ظرف کی دو قسمیں نا, ظرف زمان اور ظرف مکان. ظرف مکان کا یہ ہے کہ وہ مقام کون سا ہے جہاں ہم عبادت کریں. ایک تو ظرف مکان یہ ہے, اور پھر ظرف زمان یہ ہے کہ وہ طریقے, یہ بھی بتایا جائے کہ کون کون سے اوقات میں, کون کون سے دنوں یا مہینوں میں ہم آ کے وہ طریقے اپنائیں تاکہ ہم تیری عبادت کر سکیں. تو وہ ارینا مناسکنا اور تو دکھا دے ہمیں ہمارے مقام اور ہمارے عبادت کے طریقے کو. تو دونوں چیزیں اللہ تعالیٰ نے ان کو دکھا دی, مقام بھی دکھا دیا اور طریقے بھی بتا دیے. وتوب علینا اور مہربان ہو ہم پر, یعنی ہم اگر تیری جناب میں گناہوں کی توبہ مانگتے ہیں تو تو مہربانی فرما کر ہماری توبہ قبول فرما. غلطیاں ہوتی ہیں, نبی ہیں, نبی معصوم ہوتا ہے, لیکن جب نبی اس قسم کی دعا کر رہا ہے تو ہم کیوں نہ کریں. وہ تو اس لیے کرتا ہے تاکہ اس کے درجات بلند ہوں, اور ہم جب توبہ کرتے ہیں تو ہم اپنے گناہوں کو معاف کرواتے ہیں, درجے ہمارے ابھی بلند نہیں ہوتے, صرف گناہ معاف ہوتے ہیں. اور پھر اللہ آگے دیکھتا ہے کہ اب بندہ یہ کیسے چلتا ہے تاکہ اس کے میں سارے گناہ معاف کروں. وتوب علینا اور مہربان ہو ہم پر انک انت التواب الرحیم, بے شک تو ہی ہے, تو ہی تواب بہت توبہ قبول کرنے والا, الرحیم نہایت رحم کرنے والا. یہ نبی ہیں کہ ایک دعا کر رہا ہے دوسرا آمین کہتا جا رہا ہے. یہ دعائیں ہیں ان کی الگ کھڑے ہو کے خانہ کعبہ کے پاس یا تعمیر کے دوران, دونوں باپ بیٹا ہیں, کوئی اور نہیں ہے وہاں, یہ دونوں باپ بیٹا دعائیں بھی کر رہے ہیں, یہ عمل بھی کر رہے ہیں. اللہ تعالیٰ نے عمل کو بھی قبول کیا, دعاؤں کو بھی قبول کیا. اب دیکھ لیں حضرت ابراہیم علیہ السلام کی اولاد میں سے کون سے لوگ تھے جو امت مسلمہ بنے ہیں. سارے بنو اسرائیلی نہیں بنے, ان میں کچھ تھے وہ بن گئے, ان میں انبیاء بھی تھے, رسول بھی تھے, اور پھر ان کے صحیح فالوور جو تھے وہ تھے. یہ امتم مسلم تعلق ہے. پھر اس کے بعد نبی علیہ السلام و تسیم بھی سیدنا ابراہیم علیہ السلام اور اسماعیل علیہ السلام کی اولاد ہیں, اور انہی میں پھر قریشی ہاشمی جو مسلمان ہوتے ہیں یہ آپ کی اولاد ہے. وہ فرما بردار بنی ہے. تو دعا ہے ابراہیم کی, اللہ تعالیٰ نے سنی ہے, دعا ضائع نہیں جاتی. اور اس کے بارے میں ایک بات یہ بھی یاد رکھی کہ دعا ضروری نہیں کہ ابھی فوراً قبول ہو جائے. اب یہ دعا جو کی ہے ابراہیم علیہ السلام نے کب قبول ہوئی ہے؟ ابراہیم علیہ السلام کے بعد حضرت محمد صلی اللہ علیہ وسلم جب آتے ہیں کتنے عرصے بعد آتے ہیں, ہزاروں سال بعد آتے ہیں. تو نبی کی دعا اللہ تعالیٰ سنتا ہے, لیکن قبولیت کا اس کا ایک وقت ہوتا ہے. تو وہ اس طرح وقت آیا کہ آپ صلی اللہ علیہ وسلم پیدا ہوئے, بڑے مناسب وقت پہ پیدا ہوئے. پھر وہ یہ دعا کرتے ہیں ربنا اے ہمارے رب وبعث فیہم اور مبعوث فرما ان میں رسولا ایک رسول کو منہم انہی میں سے یتلو علیہم آیاتی کا جو تلاوت کرے ان پر تیری آیات ویعلمہم الکتاب اور وہ تعلیم دے انہیں کتاب کی والحکمت اور حکمت کی ویزکیہم اور وہ تزکیہ کرے ان کا انکا بے شک تو انتا تو ہی العزیز بہت زبردست ہے الحکیم خوب حکمت والا ہے. یہ بھی دعا کی انہوں نے. دیکھیں فیوچر کیا چاہتے کیا ہیں. خانہ کعبہ بن جائے پوچھتے ہیں نا لوگ کہ بھئی آپ یہ کام کر رہے ہیں کیا ویژن ہے آپ کا, کیا سوچ کے یہ کام کر رہے ہیں. ابراہیم علیہ السلام اپنا ویژن جو ہے نا وہ یہ دیکھتے ہیں کہ میں یہ دیکھنا چاہتا ہوں فیوچر, بعد میں دنیا کے حالات ایسے بنے, اور اس وقت دعا کر رہے ہیں اور مستقبل کے بارے میں جو باتیں تھیں وہ اللہ تعالیٰ سے دعا کی صورت میں کر ڈالی انہوں نے. اس میں ایک یہ ہے کہ اے ہمارے رب وبعث فیہم اور مبعوث فرما ان میں رسولا ایک رسول کو منہم انہی میں سے. کیا اسماعیل علیہ السلام ان کے جو بیٹے تھے وہ وہیں کے رسول نہیں تھے, کیا انہی میں سے نہیں تھے؟ لیکن دعا باپ کر رہا ہے اور بیٹا امین کہہ رہا ہے تو یہ دعا اللہ تعالیٰ قبول کرتا ہے, اور یہ نبی علیہ السلام کے لیے دعا تھی. اور منہم کا مطلب یہ کہ فیہم رسولا منہم انہی میں سے, یعنی وہیں کے جو باسی ہیں رہنے والے ہیں انہی کی اولاد ہو, کوئی نور نہ ہو. یتلو علیہم آیاتک اس کے چار کام ہوں, چار. اب یہ دیکھیں بڑے اہم باتیں ہیں. ابراہیم علیہ السلام نے دعا بھی کر لی اور دعا کرنے کے بعد اس رسول کے جو کریکولم تھا اس کو بھی کہا کہ اللہ اس کو یہ کریکولم دے دے, یہ کورس دے دے جو جا کے وہ دنیا کو پڑھائے. اور یہی وہ کورس ہے جو نبی کی دعا تھی, اور نبی سمجھتا ہے اسی کورس کو مکمل کرنے پر ایک انسان اچھا انسان بن سکتا ہے اور وہ دنیا میں بھی کامیاب ہو سکتا ہے اور اس کی آخرت بھی کامیاب ہو سکتی ہے. یہی کورس انسانوں کو انسان بناتا ہے, اس کے اخلاق سنورتے ہیں, وہ ایک بہترین انسان بن جاتا ہے. وہ کچھ اس کی اپنی ویلیوز ہوتے ہیں خاندان کی بھی معاشرے کی بھی, اور یہی کورس ہے جو اس کو یہ ویلیوز ادا کرے گا. آج کورسز ہیں بے شمار, سب انسان پڑھ رہے ہیں مگر اچھا انسان اندر سے نہیں نکل رہا, سب حریص ہیں, سب بے ایمانی کا سوچتے ہیں, دھوکہ فراڈ دینے کا سوچتے ہیں, ٹرک سکھاتے ہیں کہ بھئی یہ کورس یوں کر لیں تو آپ کو یہ اتنا فائدہ ہوگا. لیکن جو خریدار ہے اس کو واقعی خوشی ہوتی ہے نہیں. لیکن یہ وہ چیز ہے جس میں اللہ کے رسول نے ابراہیم علیہ السلام نے اس نبی کے چار کورسز بتا دیے. یہ کسی بھی قوم کی اصلاح کے لیے بڑے اہم ہیں. پہلا کورس یتلو علیہم آیاتک جو تلاوت کرے ان پر تیری آیات کو, تو اپنی آیات اس پر نازل فرما, وہ اپنے ان بندوں پر جو اس کی قوم کے افراد ہیں یا اس کے ماننے والے ہیں ان کو یہ تلاوت سنائے, اس کا اثر ہو ان کے دلوں پر, وہ تبدیل ہو جائیں, اس سمجھیں اس کو. تو ایک تو تلاوت سیکھنی ہے قرآن کی جو آپ کو یہاں سکھائی جاتی ہے, پھر دوسرا وَيُعَلِّمُهُمُ الْكِتَابَ دوسرا کورس کہ وہ ان کو کتاب کی تعلیم دے, جو تو اس پر کتاب نازل فرما وہ اس کو بتایا کہ یہ کتاب ہے اس پر کیسے عمل کرنا ہے. یہ رسول کی ذمہ داری ہوتی ہے کہ جب کتاب اس پر اترتی ہے تو وہی تعلیم دیتا ہے, وہی سکھاتا ہے. کوئی رسول کے مقام پہ بیٹھ کے یہ کہے کہ میں آپ کو قرآن کی تعلیم دیتا ہوں یہ اس کا حق نہیں ہے. یہ قرآن کی تعلیم دینے کا حق کون ہے؟ جو علمہم وہی نبی سکھائے گا, وہی نبی ان کو تعلیم دے گا. یہ قرآن مجید میں اس مسئلے کا کیا مطلب ہے, اس کا کیا مطلب ہے, اس آیت کا کیا مطلب ہے, اقیم الصلاح کا کیا مطلب ہے, آت الزکا کا کیا مطلب ہے, واتم الحج والعمرہ للہ کا کیا مطلب ہے, وہ بتائے گا. اور یہ بھی بتائے گا فمن شہد منکم الشہر فلیصوم, یہ مہینہ کون سا ہے وہ بتائے گا, اور روزے کیسے رکھنے ہیں, اوقات کیا ہونے چاہیے, کب روزہ افطار کرنا ہے اور کب سحری کرنی ہے وہ بتائے گا, کوئی اور نہیں بتائے گا. ورنہ یہ رسول کو ایک طرف کر دیں اور کتاب کو آپ سمجھنا چاہیں میں سمجھنا چاہوں تو میں انگریز کی کالی ڈکشنری اٹھا کے اسی سے مطلب دیکھتا جاؤں تو اس کا معنی کچھ کے کچھ ہو جائے گا. वो नहीं चलेगा। युअल्लिमुहुमुल किताब, वो नबी इनको किताब की तालीम देगा। किताब नाजिल होगी उस पर, वो खुद उनको बताएगा कि भाई ये किताब कैसे पढ़नी है, इस आयत का क्या क्या मतलब है, और जो उसके फॉलोअर्स होंगे अगर उनको समझ नहीं आएगा तो उससे पूछ लेंगे और उनको बताएगा। तालीम किताब बड़ी अहम है। तो नबी अलैहिस्सलाम एक मोहल्ले में किताब है, ये टाइटल आपसे ना छीना जाए खुदा के लिए, और बंदा इस टाइटल को अपने ऊपर या किसी और पर चश्मा कर ले। आप हैं मोहल्ले में किताब, किताब हमने आपके जरिए से समझनी है और आगे समझानी है, अपनी तरफ से नहीं समझानी। तो इस तालीम किताब में बहुत कुछ है। कुरान पढ़ेंगे आपको समझ आ जाएगी कि इसमें क्या कुछ है, कौन सी ऐसी चीज है जो डिस्कस नहीं की गई। फिर तीसरा कोर्स उसका ये होगा कि वल हिक्मा, और हिकमत की तालीम भी दे उनको। ये हिकमत क्या है? दानाई कहते हैं, दानाई की बात को। आप बताएं, नबी की बात से बढ़कर किसी की दानाई की बात हो सकती है? नहीं हो सकती। आप कुरान बाद में सुनाते, अपनी बात पहले करते, बंदा उससे गर्विदा होकर बैठ जाता, फिर कुरान सुनता और असर लेता। तो ये हिकमत और दानाई की जो बातें हैं, ये नबी अलैहिस्सलात व तस्लीम दूसरों को तो उसकी तालीम दें। ज़िमाद अज़दी नाम का एक बड़ा डॉक्टर था पूरी अरब वर्ल्ड में। नबी अलैहिस्सलाम इधर मक्का में जो दावत व तबलीग कर रहे हैं, मुखालफतें बढ़ती जा रही हैं, तो इत्तेफाक से वो आ गया वहां मक्का में। जब मक्का में दाखिल हुआ तो मक्का के बड़े बड़े दानिश्वरों ने उसको पहले घेर लिया। उसे कहा, देखो तुम यहां सबका इलाज करो, मगर हमारे यहां एक और मरीज भी है। वो ऐसी बातें करता है, हमें लगता है वो बीमार है, और तुम भी देख लोगे कि बीमार है। उसकी बातें मरीजाना बातें हैं, लोगों को बीमार कर देती हैं, तो मेहरबानी करो उसका इलाज करो। कहते अब वेरी लेकिन मैं तो जनाब फौरन इलाज कर दूंगा। कहां है वो? उनका वो इस टाइम आता है और यहां बैठता है, तुम उसके पास उस वक्त चले जाना। तो कोई बात नहीं। तो नबी अलैहिस्सलाम अपने वक्त पे आए, वहां आए, नमाज पढ़ी, नमाज के बाद आप बैठे थे, वह आपके पास आ गया। कहता है आपको क्या है? आप हमारा कुछ नहीं। नहीं, मैंने सुना आप बीमार हैं। तो मैं एक मालिज हूं, ज़िमाद अज़दी मेरा नाम है, मैं डॉक्टर हूं, आप चाहें तो मैं आपका इलाज कर सकता हूं। आपने फरमाया, हां मैं कुछ कहता हूं मगर ये कहते हैं मैं बीमार हूं, मगर ये मेरी बातें नहीं समझते। तो कहते क्या कहते हो? तो नबी अलैहिस्सलाम ने यह खुतबा पढ़ा, अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊजु बिल्लाहि मिन शुरूरी अनफुसिना व मिन सय्यातिना। यह आप पढ़ते गए अम्मा बाद तक। वो कहते दोबारा पढ़े, आपने दोबारा पढ़ा। कहते फिर पढ़े, आपने फिर पढ़ा। कहते हाथ बढ़ाए, और आपके हाथ पे हाथ रख के मुसलमान हो गया। जब बाहर निकला तो लोगों ने देखा कि उसका चेहरा बदला हुआ है। उन्होंने कहा क्या बना? उनका बात सुनो, बीमार वो नहीं है, बीमार मैं था, इलाज मेरा हो गया है, मैं मुसलमान हो गया हूं। आखिर क्या थी? कुरान तो आपने नहीं सुनाया ना, ये हकीमाना बातें ही थी ना, जिसका असर उसके दिल पे ऐसा पड़ा है कि वो अपने आप को कहता है वाकई मैं मरीज था, असल मालिश तो ये है, इन्होंने मेरा इलाज कर डाला है और मेरे दिल की बिल्कुल काया पलट गई है, मैं मुसलमान हो गया, मैं बड़ा मुतमइन हूं। इतना दाना समझदार इंसान कैसे एकदम अपना फैसला कर सकता है? आखिर कुछ तो आपकी हकीमाना बातें थी ना। तो ये हिकमत की जितनी बातें हैं, ये नबी अलैहिस्सलात व तस्लीम बड़ी हिकमत से फरमाते थे, और हिकमत के साथ अमल करते थे, और हिकमत के साथ आप मामला करते थे। तो ये सारी हकीमाना बातें जो हैं, इनको इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि ये नबी अलैहिस्सलात व तस्लीम की हदीस है। हिकमत का मतलब ये, तो उधर किताब और उधर नबी अलैहिस्सलात वसल्लम की दानाई पर मबनी बातें जो हैं, उनको जो हदीस कहते हैं, ये वो हदीस है। क्योंकि आपकी जात से निकलने वाला कोई अमल होगा, कोई गुफ्तगू होगी, تو یہ عمل اور گفتگو جو آپ کی ذات سے پھوٹی ہے اسی کو تو حدیث کہا جاتا ہے. پھر وَيُزَكِّيهِمْ, اور وہ ان کا تزکیہ کرے. تزکیہ کا مطلب ہوتا ہے پاک صاف کرنا, میل کچیل سے بالکل دور کر دینا, اس کو صاف ستھرا کر دینا. تو یہ تزکیہ دو طرح کا ہے, ایک خیالات کا, ایک باطن کا, اندر کا, اور ایک ظاہر کا. باطن کا یہ ہے کہ اس میں کوئی کفر, شرک, خرافات نام کی چیزیں نہ ہوں. لوگ جانا صرف ایک اللہ کے ہو جائیں, ایک اللہ کی محبت ان کے دلوں میں بیٹھ جائے, اسی کی عبادت کے قائل ہو جائیں. خدا جو سو کالڈ قسم کے بنائے ہوئے ہیں, جن کو خدائی کا درجہ دے رکھا ہے, وہ ان کے دل میں یہ بات نہ سمائے. اندر سے پاک ہوں گے تو پھر اسی کی محبت کریں گے, جس کی محبت, جس کی عبادت کا جذبہ دل میں بیٹھا ہوا ہے, پھر وہ اس کا کہنا بھی مانیں گے. تو اس طرح وہ اپنے ظاہر کو بھی صاف کر لیں گے. ظاہر سے مراد یہ ہے کہ ان کے کپڑے صاف ہوں گے, ان کا جسم صاف ہوگا, ان کے جسم سے جو غیر ضروری بال ہیں وہ بھی اتار دیے جائیں گے, ناخن ہیں وہ بھی اتروائیں گے, دانت ہیں, منہ ہے وہ بھی صاف رہے گا, مونچھیں ہیں وہ بھی, داڑھی ہے وہ بھی ٹھیک ہو جائے گی. یہ سب ان کی گفتگو, ان کا رویہ, یہ سب جو ہے نا پاک صاف ہو جائے. وَيُزَكِّيهِمْ, اور ان کا تزکیہ بھی کرے. تو نبی علیہ السلام نے یہ کام بھی کیا. تو یہ چار کورسز تھے, یہ چاروں آپ نے پڑھائے. اب یہ پڑھانے کے بعد آپ کے مدرسے سے جو طالب علم نکلے ہیں, آپ اس میں ایک ایک کو لے لیں, ایک ایک کو. جناب ابو بکر صدیق ہیں, جناب عمر فاروق ہیں, جناب سیدنا عثمان غنی ہیں, جناب سیدنا علی رضی اللہ تعالیٰ عنہ ہیں, عشرہ مبشرہ ہیں, مہاجرین ہیں, انصار ہیں, مسلمان خواتین ہیں. میں کہتا ہوں ایک ایک کو لیں, ایک ایک کو. کیا لوگ تھے وہ, کیا بن گئے. آج کوئی بھی سسٹم ایجوکیشن کا آپ بنا لیں, وہ اتنا بڑا انقلابی نہیں ہو سکتا جتنا انقلابی یہ کورس تھا, اور جس نے لوگوں کی اندر اور باہر کی حالت بدلی ہے اور ان کو بہترین انسان بنایا. دھوکہ ان میں نہیں تھا, فراڈ ان میں نہیں تھا, جھوٹ ان میں نہیں تھا. صحابہ کہتے ہیں واللہ ما کنا نعرف ما هو الكذب, اللہ کی قسم اسلام لانے کے بعد ہمیں پتہ ہی نہیں تھا کہ جھوٹ کیا ہوتا ہے. ایسے لوگ بن گئے تھے وہ. معاملات ہیں ان کے بڑے اچھے, رحماء بینہم اشداء علی الکفار, کہ ایسی تعلیم اس کورس کے ذریعے سے ان کو ملی کہ وہ دین کے معاملے میں ایسے غیور بن گئے کہ کافروں پر بڑے سخت, اور آپس میں مسلمان بڑے رحیم اور مہربان. ایک بھائی دوسرے بھائی کو اپنے سے زیادہ چاہنے لگا, چاہے وہ مہاجر ہو چاہے وہ انصاری ہو. یہ حالت تھی ان کی. یہ وہ کورس ہے جس سے انسان پیدا ہوئے ہیں, اچھے انسان. مقابلہ کیجیے اس کورس کا آج کے کورسز سے. کیا ملتا ہے آج, کیا ہوتا ہے آج, سوچیے سوچیے. یعنی بندہ ابتدا کرتا ہے اپنی پڑھائی کی, اور جب وہ اوپر جاتا ہے تو اس کو سکوپ کی تلاش ہوتی ہے. کس کا سکوپ ہے؟ دنیا, دنیا ہی اس کے سامنے ہے, آخرت تو ہے ہی نہیں. اور جب وہ سیکھ بیٹھتا ہے تو پھر اس کو ٹرکس سکھائے جاتے ہیں کہ تم نے اس طرح پیسے دولت کمانی ہے. یعنی ایک چھوٹا سا یہ پین ہوگا, یہ چھوٹا سا, جس میں شاید چار آنے لگیں گے. یہ طریقہ سکھایا جاتا ہے. اب آپ نے اس کو چار آنے کی بجائے 4000 میں بیچنا ہے, 4000 میں. اور اس کا طریقہ کیا ہے؟ پریزنٹیشن. یہ طریقہ آپ کو آنا چاہیے کہ اس شے کو آپ نے گاہک کے سامنے کس طرح پریزنٹ کرنا ہے. اندر کچھ نہ ہو, بس یہ ہے کہ اوپر خول چڑھا دیں, رنگ اس کے بدل دیں, اس کی پیکنگ بڑی اچھی ہو, اور اس کے باہر بڑے اچھے اچھے جملے لکھے ہوئے ہوں جو بندہ پڑھے کہ واہ میں نے تو لینا ہے, وہ لے لیتا ہے. یہی طریقہ ہے نا. آپ 5-star ہوٹل میں جائیں, آپ کو ایک چھتری کے نیچے بٹھا دیں گے, بڑی خوبصورت جگہ ہے. آئے گا ایک بیرا, उसके हाथ में कागज भी होगा, आपको बिठाएगा और बड़ी आप फिर पूछेगा जी, आप कहेंगे वाह मेरी तो शान ही बढ़ गई है। फिर वो आप कहेंगे भाई टूटी फ्रूटी चाहिए, चार बंदे हैं ले आओ, ठीक है जी, और कुछ हमारे पास ये भी है वो भी है वो भी है, अच्छा ये भी ले आओ। ये उसकी गुफ्तगु, उसमें आपको मजीद फांस लिया। अब ऑर्डर चला गया, ऑर्डर जब आया तो उसने वो कप है इतना लंबा और उसके ऊपर छोटा सा छोटी सी जगह बनी हुई है जिसमें वो आइसक्रीम पड़ी हुई है, वो आपकी खिदमत में पेश करता है, टेबल पे रखता है, आप बड़े खुश होते हैं वाह क्या जबरदस्त है, मैं कितना लकी इंसान हूं कि यहां आके बैठा हूं, ये बंदा मेरी सर्विस कर रहा है और बड़े मजे की आइसक्रीम मैं खा रहा हूं। जब बिल आता है तो कहते हैं जी 5,000 रुपए, आप बड़ी खुशी से दे देते हैं। वरना देखा जाए तो उसमें आइसक्रीम में दूध कितना है, उससे भी कम का होगा, दूध कितना है और फिर उस पर क्या मेहनत हुई है सोचे ना। और हमारे यहां तो खैर बिजली का बिल ही लोग अदा नहीं करते, वो अलग है, वो भी मुफ्त का पैसा है। तो ये सब मेहनत जो की जाती है 10 रुपए की, वो आपको बना के दे दी गई 1,500 रुपए की। ये तरीके हैं, वो आप उठ के चले जाएंगे वो चीज वहीं बाकी रहेगी, सिर्फ आने वाला जो है उसने आपको एक तरीके से एक शायद पेश की। ये है वो तरीका जो दुनिया में इस वक्त आम है और जिसको सब पसंद कर रहे हैं और बड़े हम मुतासर होते हैं। ये हमारा रख रखाव भी अब ऐसा बन गया, हम अपनी शख्सियत को भी ऐसा बनाना चाहते हैं, हकीकत है। हमने लिबास पे बड़ा जोर दिया लेकिन अपनी रूह का और अपनी जिस्म का ख्याल हमने नहीं किया। वो ये है कि मुख्तलिफ शैंपू से अपने आप को खूब धोएंगे, बाल खुशबू से लगाएंगे, सफाई सुथराई करेंगे, लेकिन जिस्म बन रहा है कि नहीं उसका हमें ख्याल नहीं है। कपड़ों का ख्याल है, कपड़े बिल्कुल ठीक हो, ये क्या तरीके, यानी ये हालत है हमारी। यानी सोच जो है ना वो दूसरी तरफ जाई गई है, जिसका नतीजा ये है कि हमें अपनी सेहत की परवाह नहीं, ना अपनी खुराक की परवाह है। अब हम दो बंदों को अगर खड़ा कर लें, एक बंदा है जो हेल्दी है, बिल्कुल हेल्दी, और गरीब आदमी है लेकिन खुराक मुनासिब सी खाता है, उसके जिस्म पे कपड़े फटे हुए भी हो ना वो भी बड़े अच्छे लगेंगे। लेकिन दूसरा है जो बिल्कुल कमजोर है, बिल्कुल ऐसा जैसे चूसा हुआ आम होता है, और उसने बड़े खूबसूरत कपड़े पहने, क्लफ लगे, वो क्या उसको अच्छे लगेंगे बताएं। ये हमारी हालत हो गई है, हम ना सेहत का ख्याल कर रहे हैं ना अपनी तालीम का ख्याल कर रहे हैं। बस ख्याल है तो बस यही है कि बस ऊंची उड़ान है जो दी जाती है, और जायज नाजायज तरीके सब अब जायज हो गए हैं। बस दौलत को कमाओ बढ़ाओ, पैसे बढ़ाओ, दौलत है तो इज्जत है, दौलत नहीं है तो कुछ नहीं, पैसा है तो सब कुछ है वरना कुछ नहीं, ये दिमाग हमारा बन गया। ये तालीम है आज की हमारी, जिसके बारे में नबी अलैहिस्सलाम फरमाते हैं अद्दुनिया मलऊन व माफीहा व तालिबुहा किलाब, यानी जो बंदे दुनिया के हरीस बन जाते हैं ना उनके लिए मैं ये कहता हूं कि ये दुनिया मलऊन चीज है और जो कुछ भी इसके अंदर है वो भी मलून है, क्योंकि इससे दुनिया को कमा तो लेता है बंदा मगर उसके अंदर से इंसानियत गायब हो जाती है, वो इंसान नहीं रहता बल्कि क्या बनता है। आप फरमाते हैं तालिबुहा किलाब, इस दुनिया के जो तालिब होते हैं, इसके हरीस होते हैं, वो दुनिया के कुत्ते हैं, नोचते हैं दूसरों को। आज हमारा हाल ये हो गया है, हम नोच रहे हैं दूसरों को, इसमें कोई तमीज नहीं। देखा है इस मुल्क में, हमारे मुल्क में देखी है तस्वीरें कि सुअरों को काट काट के उनका गोश्त लटकाया हुआ और वो बेचा जा रहा है। सोच ही नहीं सकते थे हम मुसलमान होके हम शराब पी सकते हैं, जिना कर सकते हैं, मगर सुअर से तो हमारी इतनी बड़ी नफरत थी, वो भी चीज हमारे अंदर आ गई। अंदाजा करें, घोड़ों का, कुत्तों का, गधों का गोश्त जो है वो तो आम है, ये क्या है, ये कौन सी तालीम हम दे रहे हैं, किस किस्म की सोसाइटी बन गई है। दीन को छोड़ा है हमने, हमने ऐसे ही बनना था, और वही जाहिलियत का दौर फिर लौट आया है। तो दीन हमें वाकई बंदा बनाता है। और इब्राहिम अलैहिस्सलाम ने ये जो दुआ की थी, इस दुआ के अगर असरात देखें तो नबी अलैहिस्सलाम को देख लें, आपकी तालीम को देख लें, आपसे सीखने वाले तालिब इल्मों को देख लें, और इन तालिब इल्मों ने बाहर निकल के कितना बड़ा इनकलाब बरपा किया उसको देख लें। ये वो तालीम है जो मुअस्सर है। इसके अलावा जो तालीम है ये सब अगर दुनिया के लिए दी जाती है तो बड़ी नुकसानदेह है। आज हमारे इंस्टीट्यूशंस हैं, यूनिवर्सिटीज हैं, अकेडमीज हैं, वो खुल रही हैं एक के बाद दूसरी, दूसरी के बाद तीसरी, हर एक को खींचा जा रहा है। और हमारा नौजवान, चाहे वो लड़का है लड़की है, बस इसी तरह ही रागिब है, तबाह किया जा रहा है नस्लों को। ये वो कोर्स है जिसके बारे में हमें सोचना है। इब्राहिम अलैहिस्सलाम की दुआ अल्लाह ने कबूल फरमाई है, उसके असरात दुनिया में दिखाए हैं। हम अगर इसी तरह वापस पलट आए हैं तो इंशाअल्लाह इसके असरात अब भी जाहिर हो सकते हैं, वरना ये छोड़ेंगे तो दुनिया जो कुछ सिखा रही है उसके यही नतीजे हम देखेंगे कि हराम हलाल की तमीज भी खत्म हो जाएगी और पाकी नब नापाकी की भी तमीज खत्म हो जाएगी, रिश्तों का तकद्दस भी खत्म हो जाएगा, जिना भी आम हो जाएगा, शराब भी आम होगी, और इस सबको कहा जाएगा ये जायज है, कौन सी बुरी बात है। अल्लाह ताला महफूज रखे हम सबको। तो आगे फरमाया इन्नका अंतल अजीजुल हकीम, यकीनन तू ही बहुत जबरदस्त है और खूब हिकमत वाला है। अल्लाह तू कर सकता है, जबरदस्त का मतलब है ये सब चीजें तेरे कंट्रोल में है, तू अगर करना चाहे तो कर सकता है, और हिकमत वाला भी है। हिकमत तुम्हारी कब काम दिखाती है, कब मुनासिब समझते हो, कब ऐसे रसूल को भेजा जाए, कौन सी कौम उठाई जाए, कौन से इसके सहाबी बने, ये तू ही जानता है। कब उठाएगा, किस किस्म के लोगों को लाएगा इसके इर्द गिर्द, ये तू ही जानता है। देखें कौन सा दौर था, अल्लाह के रसूल आए, और जब अल्लाह के रसूल के इर्द गिर्द कौन कौन से लोग मुसलमान होके आपके साथ शामिल हुए। कोई गुलाम था, कोई अपने मुल्क से निकला इधर आ गया, बिकता बिकाता वो भी आपके साथ मिल गया। कोई रूम का था, कोई हबशा का था, कोई फारस का था, ये सब लोग आके मिल गए और अल्लाह ने इनसे बड़े बड़े काम ले लिए। ये है अंतल अजीजुल हकीम। तो दुआ है, हमें भी करनी चाहिए ऐसी दुआ, और इस दुआ के बाद फिर इस पर अमल की भी हमें कोशिश करनी चाहिए। سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك السلام عليكم ورحمه الله وبركاته